नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भोलि हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा, बिहान 10 बजेदेखि मतदान शुरू हुने, पर्सिसम्ममा परिणाम आइसक्ने।
दुर्मुसुन्तली फाउन्डेशनद्वारा रौतहटको सन्तपुरका बाढ़ी प्रभावितलाई घर हस्तान्तरण, पक्की घर पाएपछि स्थानीयवासी दंग।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डाक्टर गोविन्द केसीको माग, जाँचबुझ आयोगको सिफारिश कार्यान्वयन नगरे आन्दोलन थाल्ने चेतावनी।
अमेरिकी शेयर बजारमा सन् 2008 पछिकै सबैभन्दा ठूलो गिरावट, एकै दिन 1175 अङ्कले घट्यो।
र थ्री स्टार क्लब बुढासुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले भोलि हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा भएको जनाएको छ। आज पत्रकार सम्मेलन गरी आयोगले राष्ट्रिय सभा चुनावका लागि तयारी पूरा भएको र भोलि बिहान 10 देखि दिउँसो 3 बजेसम्म मतदान हुने जनाएको हो। 24 जना सांसद यसअघि नै निर्वाचित भइसकेकाले भोलि 32 जनाका लागि मात्र चुनाव हुने प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले जानकारी दिनुभयो। 32 जनाका लागि 52 जना उम्मेद्वार प्रतिस्पर्धामा रहेको पनि उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभाका लागि प्रदेश नम्बर 2 का 8 जना सांसद निर्विरोध निर्वाचित भइसकेका छन् भने प्रदेश नम्बर 3 र 6 मा 8 जनाका लागि चुनाव हुनेछ। प्रत्येक प्रदेशबाट कम्तीमा 3 महिला, 1 दलित र 1 अपाङ्गता भएका वा अल्पसंख्यक सहित 8-8 जनाका दरले 56 जना सांसद चुनिने व्यवस्था छ। 3 जना भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभा सदस्य चुनावमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सांसदले मतदान गर्न पाउनेछन्। एकल संक्रमणीय प्रणाली अनुसार हुने चुनावमा प्रदेशसभाका सांसदको मतभार 48 हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार 18 हुनेछ। आयोगले सकेसम्म भोलि नै, नसके पर्सिसम्ममा मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको जनाएको छ। माघ 26 गते राष्ट्रिय सभाको चुनावको परिणाम र फागुन 5 गते भित्र सबै चुनावको सबै परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी रहेको आयोगले जनाएको छ।
डाक्टर गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ। चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले समेत त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई बर्खास्त गर्न तथा काठमाडौँ विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल मेडिकल काउन्सिलका तत्कालीन पदाधिकारी लगायतलाई कार्यवाही गर्ने सिफारिश गरिसकेकाले तत्काल त्यसको कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको हो। डाक्टर केसीले आज विज्ञप्ति निकालेर आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन नभए कड़ा संघर्ष थाल्ने चेतावनी पनि दिनुभएको छ। उहाँले तत्काल त्रिवी पदाधिकारीलाई बर्खास्त गरी दलीय भागभण्डाका आधारमा नभई वरिष्ठता, योग्यता र कार्यक्षमताका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्न सरकारलाई आग्रह पनि गर्नुभएको छ। साथै चिकित्सा शिक्षा आयोगको पहिलो बैठक मार्फत काम शुरू गरेकोमा सरकारलाई धन्यवाद दिँदै तत्काल आईओएमका डीनको कार्य सम्पादनमा हाल भइरहेको अवरोध अन्त्य गर्न पनि आग्रह गर्नुभएको छ।
विशेष अदालतले चालू आर्थिक वर्षको शुरूआती 6 महिनामा 58 मुद्दा मात्र फर्स्यौट गरेको छ। विशेष अदालतमा गत आर्थिक वर्षका बाँकी 232 र चालू आर्थिक वर्षका 88 गरी 320 मुद्दा मध्ये 58 मात्रै फर्स्यौट भएका अदालतका प्रवक्ता नगेन्द्र केसरी पोखरेलले जानकारी दिनुभयो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण, राज्य विरूद्धका अपराध र भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने गरेको छ।
सरकारले चालू आर्थिक वर्षको छ महिनामा 17 जलविद्युत आयोजनालाई बिजुली उत्पादनको अनुमति दिएको छ। सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरू गर्न निर्देशन सहित अनुमति दिइएको हो। अनुमति पाएका मध्ये धेरैजसो निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन्। उत्पादन अनुमति पाएका आयोजनाको क्षमता 741 मेगावाट छ। सरकारले अहिलेसम्म 4435 मेगावाट क्षमताका 151 आयोजनालाई बिजुली उत्पादनको अनुमति दिएको छ। यस वर्ष कोरियाली लगानी रहने 216 मेगावाटको माथिल्लो त्रिशुली, 160 मेगावाटको लाप्से खोला आयोजना लगायतले अनुमति लिएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका 8 को सन्तपुरका बाढ़ी प्रभावितलाई धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमूना बस्ती हस्तान्तरण गरेको छ। हास्य कलाकार जोड़ी सीताराम कटेल धुर्मुस र कुञ्जना घिमिरेको अगुवाईमा बस्तीका 47 परिवारलाई पक्की घर बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हस्तान्तरण गरिएको हो। वर्षौंदेखि गरीबीको चपेटामा रहेको यो बस्तीका नागरिकमा पक्की घर पाएपछि खुशीको उज्यालो छाएको छ। बस्ती हस्तान्तरण स्थल पुगेपछि उज्यालोका जनकपुर सहकर्मी शैलेन्द्र महतोको रिपोर्ट।
बडा दुख रहेछ, नाजा घर मिल गेलै, सुख गेलै, बडा दुख सहित रहेछ, खाए के घर दुवार के छ, बडा दुख रहेछ।
उहाँ हुनुहुन्थ्यो रौतहटको चन्द्रपुर नगरपालिका 8 सन्तपुरकी 107 वर्षीय रामकली हजरा। उमेरका हिसाबले जिन्दगी डाँडामाथिको घाम जस्तै बने पनि चिटिक्कको पक्की घर पाएपछि उहाँको अनुहार धपक्क बलेको थियो। उहाँ जस्तै बस्तीका 47 परिवारका सबैजना नयाँ पक्की घर पाउँदा दङ्ग देखिन्थे। नयाँ घरमा सामान ओसार्न र मिलाउन उनीहरूलाई भ्याइ नभ्याइ थियो। वर्षौंदेखि झुप्रामा दुःखले जिन्दगी गुजार्दै आएका उनीहरू तीनै झुप्रा पनि बाढीले बगाइदिएपछि झनै कष्टमा परेका थिए। तर सपनामा पनि नसोचेको पक्की घर पाउँदा उनीहरू कति खुसी थिए भन्ने कुरा 55 वर्षीय जोगिन्दर माझीको कुराले पनि बताउँथ्यो।
अखनिको परिवर्तन बहुत बढिया है। धुर्मु सन्तोली आके हमनीके भगवानके जैसे मानके हमनीके बिना देला, हमसे ओकरा भगवान से बड़के विश्व ने सबसे बड़के ओकरे माने छै।
वर्षेनी डुबानमा पर्ने बस्ती हिउँदमा बारबेर गरेर बस्नु र अर्को वर्षायाममा फेरि डुबानमा पर्नु बाहेक उनीहरूसँग कुनै विकल्प थिएन। गएको साउन 27 गतेको बाढीले बस्ती डुबानमा परेपछि रोग र भोकले पुस्तौदेखि थलिएका सन्तपुरका बासिन्दा टहरामा बास बस्दै आएका थिए। यस्तो बेलामा धुर्मु सुन्तली आफूहरूका लागि भगवान बनेर आएको बस्तीका सत्यनारायण शाहको भनाइ छ।
धेरै खुसी छ हामीहरू, हाम्रो लागि सुन्तली धुर्मुस भगवान जस्तो छ। पहिला अवस्था थियो न, उता पुरै बाढी आएर पुरै उतातिर डुबिसकेका थियो पानीले। घर पहिला थियो उता फुसको थियो होइन, अरू त केही थिएन, इँटाको थिएन, अनि पानी पनि आएर उता पुरै डुबाइसकेका थियो।
भूकम्प र बाढी प्रभावितका लागि धुर्मु सुन्तलीको अगुवाईमा बनेको यो चौथो बस्ती हो। देश विदेशमा रहेको नेपालीको सहयोगमा चौथो बस्ती बनाएर हस्तान्तरण गर्न पाउँदा बस्ती निर्माणका क्रममा भोग्नु परेका बाधा अवरोध भुलेको र गरीब बस्तीमा थोरै भए पनि खुसी ल्याउन पाउँदा आनन्द लागेको सीताराम कटेल धुर्मुसको भनाइ छ।
एकदमै खुसी छु र एकदम गौरवको फिल पनि गरिरहेको छु। सम्पूर्ण सहयोगी महानुभावहरूको सहयोगले यति धेरै राम्रो सुन्दर बस्ती हस्तान्तरण गर्न सफल भयो, त्यो पनि छोटो अवधिमा, लगभग 115 दिनमा हस्तान्तरण गरिरहँदाखेरि योभन्दा खुसीको पल सायद जिन्दगीमा कहिले पनि आउँदैन होला जस्तो लाग्छ। र यो बस्ती पनि त्यस्तै पीडामा थियो, डुबेको अवस्थामा थियो, मानिसहरू कसरी घर निर्माण गर्ने चिन्तामा हुनुहुन्थ्यो, बच्चा बच्ची कसरी पढाउने चिन्तामा हुनुहुन्थ्यो। आज ती सबै चिन्ताहरू दूर भइसकेका छन्।
रिपोर्टपछि अब खबरकै सिलसिला। पहिलो प्रदेशसभा बैठकमा केही सांसदले हिन्दी भाषामा बोलेको भन्दै जनकपुरका युवाले राजपा र संघीय समाजवादी फोरम पार्टीको पुतला जलाएका छन्। गत माघ 21 गते प्रदेश नम्बर 2 को पहिलो प्रदेशसभा बैठकमा राजपा नेपाल र संघीय समाजवादी फोरमका नेताहरूले हिन्दी भाषामा सम्बोधन गरेका थिए। त्यसैको विरोधमा जनकपुरको जानकी चोकका युवाले मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई व्यवस्था गरेको भन्दै राजपा र फोरमको पुतला जलाएका हुन्। पुतला दहनका क्रममा प्रहरी र युवाबीच सामान्य झडप समेत भएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
आइपुग्यो आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
छ वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्य भरिका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राजविरा,
कञ्चनपुर महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान,
नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016 46,
वेबसाइट www.ramanmotor.com।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भोलि हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा, बिहान 10 बजेदेखि मतदान शुरू हुने, पर्सीसम्ममा परिणाम आइसक्ने, दुर्मु सुन्तली फाउण्डेशनद्वारा रौतहटको सन्तपुरका बाढ़ी प्रभावितलाई घर हस्तान्तरण, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डाक्टर गोविन्द केसीको माग लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। आर्थिक वर्ष 2073-74 देशको औद्योगिक क्षमता 9% बढ़ेको देखाएको छ। औद्योगिक क्षमतामा वृद्धि भएको नेपाल राष्ट्र बैंकले दावी गरेको छ। अघिल्लो आर्थिक वर्षमा औद्योगिक क्षमता 48.2% रहेकोमा गत आर्थिक वर्षमा 57.3% पुगेको राष्ट्र बैंकले गरेको एक अध्ययनले दावी गरेको हो। यसै विषयमा साथी पीटी लोप्चनले नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाललाई औद्योगिक उत्पादन वृद्धि हुनुमा कुन कुन पक्षको भूमिका देख्नुहुन्छ भनेर सोध्नु भएको छ।
यसको पछाडि दुई तिनवटा कारण छ। हेर्नुहोस्, सबभन्दा पहिला त विगतमा हामी नै भन्थ्यौं कि राजनैतिक अस्थिरताको कारणले गर्दाखेरि हाम्रो उत्पादकत्व वृद्धि हुन सकिरहेको छैन, उद्योगी व्यवसायीहरू आशावादी छैनन्। तर अहिलेको अवस्थामा यी सबै कुराहरूमा परिवर्तन आइसकेको छ। हामीले एउटा नयाँ संविधान अन्तर्गत 3 निकायहरू, स्थानीय निकाय, प्रदेशी निकाय र केन्द्रको निर्वाचन सम्पन्न गरिसकेका छौं। अब निकट भविष्यमै एउटा नयाँ स्थायी सरकार गठन हुने गति लिइरहेछ। यसरी स्थिर राजनैतिक वातावरणको सेरोफेरोमा उत्पादकत्व बढ्नु त निश्चितै छ। त्यसकारण यसको पछाडि मूल कारण भनेको एउटा त राजनैतिक स्थायित्व हो, अर्को हाम्रो विगतमा प्रोडक्टिभिटी घट्नुको पछाडि हाम्रो जुन एउटा पावरको जुन समस्या थियो, लोड सेडिङले गर्दाखेरि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेका थिएनन्। हामी कहाँ 10-10, 12-12 घण्टाको लोड सेडिङ थियो। त्यसको विकल्पमा भएको हाम्रो डिजल तथा थर्मल पावरबाट जुन विद्युतहरू हामी उत्पादन गर्थ्यौँ, त्यसले गर्दाखेरि कोस्ट अफ प्रोडक्सन धेरै नै हाई भइरहेको थियो। अहिले आएर विगत एक वर्षदेखि हामी हेरिरहेका छौँ कि पावर लोड सेडिङ पनि धेरै न्यून भइसकेको छ। अझै पनि औद्योगिक क्षेत्रमा 3 लोड सेडिङ त कायमै नै छ। तर पनि एउटा सबै के आशावादी छन् भने कि निकट भविष्यमा यो 3 लोड सेडिङ पनि समाप्त भएर एउटा उद्योगको लागि प्रशस्त मात्रामा आवश्यकता अनुसारको पावर एभाइलेबिलिटी हुनेछ भनेर। त्यसैले यी सब कारणहरूले गर्दाखेरि हाम्रो उत्पादकत्वमा असर आएको पनि हो।
औद्योगिक उत्पादन चाहिँ प्रतिस्पर्धी हुन सक्दाखेरि यसले चाहिँ उद्योगी व्यवसायलाई मात्र फाइदा पुग्छ हो, उपभोक्ताको तहसम्म चाहिँ त्यसले कुनै असर पार्दैन?
होइन, उद्योगी व्यवसायीलाई फाइदा हुनु नै उपभोक्तालाई फाइदा हुनु हो। किनभने यहाँ उद्योगी व्यवसायी र उपभोक्तासँग सरोकार भएन। यो कम्पिटेटिभ इकोनोमीमा के हुन्छ, जहाँबाट जसले सस्तोमा माल बिक्री गर्दछ, चाहे त्यो आयात गरेर सस्तो होस् या उत्पादन गरेर सस्तो होस्, उसैको माल बढी बिक्छ। त्यसकारण हाम्रो लोड सेडिङले गर्दा या राजनैतिक अस्थिरताले गर्दा जुन कोस्ट अफ प्रोडक्सन हाई थियो त्यो अब कम भएर गयो। अब हामी आयातित मालसँग त प्रतिस्पर्धा गर्न सक्छौँ।
यसले चाहिँ समग्रमा देशको आर्थिक विकासमा कस्तो टेवा पुर्याउँछ?
होइन, उद्योगको उत्पादकत्व वृद्धि भनेको कुनै पनि राष्ट्रको समग्र आर्थिक विकासको लागि एउटा महत्वपूर्ण इन्डिकेटर हो। किनभने उद्योगको उत्पादकत्व वृद्धि भन्नाले यसले सबभन्दा पहिला त इम्प्लोइमेन्ट अपर्च्युनिटिजहरू क्रिएट गर्छ, नयाँ नयाँ उद्योगहरूको स्थापना गर्छ, ठाउँ ठाउँमा आवश्यकता अनुसार कनेक्टिभिटी पूर्वाधारहरूको निर्माण हुन्छ। जति जति पूर्वाधारहरूको निर्माण भयो त्यति नै त्यो ठाउँका लोकल रेसिडेन्टहरूको जीवन सहज हुन थाल्छ, आपूर्ति सहज रूपमा हुन थाल्छ। आज जस्तो भनौँ न, अहिले पनि हाम्रा पहाड़का धेरै क्षेत्रहरूमा सामानहरू यो कनेक्टिभिटी नभएर सामानहरू कत्रो महँगो रूपमा उहाँहरूले प्रयोग गरिराख्नु भएको छ। यो पूर्वाधारहरूको निर्माण भएर कनेक्टिभिटी बढेपछि ठाउँ ठाउँमा उद्योगहरू स्थापना हुन्छ, रिमोट एरियामा औद्योगिक लगानी प्रवेश गर्दछ, त्यसले गर्दाखेरि औद्योगिक लगानी प्रवेश गर्ने बित्तिकै त्यहाँका जनताको जीवनस्तर माथि जान्छ, समग्र अर्थतन्त्रमा नै यसले प्रभाव पार्छ, साथै राष्ट्रको राजस्व पनि बढ्छ, राजस्व बढेपछि उसले पुँजीगत पूर्वाधारहरूमा खर्च गर्न पनि सक्छ। त्यसकारण यो त समग्र अर्थतन्त्रको गतिविधिलाई नै चलायमान गर्ने हो।
उहाँ हुनुहुन्थ्यो नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल। औद्योगिक उत्पादन वृद्धि हुनुमा कुन कुन पक्षको भूमिका छ भन्ने बारेमा जानकारी दिँदै अब बाँकी खबर। मुगुको सोरु गाउँपालिकाको वडा नम्बर 4 र 5 नम्बरका वडा सचिव हस्तबहादुर शाहीले आफू सामाजिक सुरक्षा भत्ता लिएर नभागेको बताउनु भएको छ। गाउँपालिकाबाट रकम निकासा गरेर फरार भएको भन्ने वडा नम्बर 4 अध्यक्ष डबल बहादुर मल्लको आरोपको खण्डन गर्दै सचिव शाहीले धेरैजसो पैसा वितरण गरिसकेको बताउनुभयो। वडाध्यक्षहरूले भनेको नमानेपछि आफूलाई गाउँमै कुटपिटसम्म भएको शाहीको भनाई छ। सुरु गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको 15,77,200 रूपियाँ लिएर सुरुमा वडा नम्बर 5 बाँडिसकेपछि वडा नम्बर 4 आउँदा आफूलाई वडाध्यक्ष मल्ल नेतृत्वको टोलीले सुरक्षाकर्मीकै अगाडि कुटपिट गरेको उहाँले बताउनुभयो। वडा नम्बर 4 वडाध्यक्ष डबल बहादुर शाहीले भने सचिव शाहीले रकम नबाँडेको दावी गरिरहनु भएको छ।
नेपालमा गाड़ी दुर्घटनाबाट वर्षेनी झण्डै 2,000 जनाको ज्यान जाने गरेको पाइएको छ। गएको 5 वर्षमा गाड़ी दुर्घटनामा 8,982 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष 2070-71 1,787, 2071-72 2,004, आर्थिक वर्ष 2072-73 2006, 2073-74 2384 र 2074-75 कार्तिक मसान्तसम्म 801 जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ। चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्म अर्थात 4 महिनामा 3,029 गाड़ी दुर्घटना भएका छन्। साँगुरो बाटो, कमजोर पूर्वाधार, चालकको लापरवाही, तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, जाँड रक्सी खाएर गाड़ी चलाउनु लगायतका दुर्घटनाका मुख्य कारण रहेको प्रहरीको भनाइ छ।
ताप्लेजुङका 61% किसान आफूले उत्पादन गरेको उत्पादनबाट परिवार धान्न नसक्ने अवस्थामा रहेको एक तथ्याङ्कले देखाएको छ। जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार 39% कृषकलाई मात्र आफ्नो उत्पादनले खान पुगेको छ। बाँकी 61% किसान अरू पेसा व्यवसाय गर्न बाध्य छन्। तथ्याङ्क अनुसार जिल्लाका 53% जिल्लाभित्रै ज्याला तथा मजदूरी, 21% सापटीबाट, 13% वैदेशिक रोजगार, 3% पेन्सन, 7% गैर कृषि व्यवसाय लगायतबाट कृषिजन्य वस्तुको आवश्यकता पूरा गर्ने गरेको पाइएको छ। ताप्लेजुङमा 23,444 कृषक परिवार रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ।
स्वास्थ्य सहायकले एचए उत्तीर्ण गरेकालाई एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन दिनुपर्ने माग गरेका छन्। विगतमा एचए पढेकाले एमबीबीएस अध्ययन गर्ने व्यवस्था रहेकोमा अहिले हटाइएकाले प्रवेश परीक्षा दिनु पाउनुपर्ने उनीहरूको माग छ। स्वास्थ्य सहायक संघ नेपाल हानका कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले विगतमा सामान्य चिकित्सा प्रमाणपत्र तहको अध्ययन पूरा गरेकालाई ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी र कम्युनिटी मेडिसिन अध्ययन गराइएको भए पनि अहिले त्यो प्रावधानबाट वञ्चित गरिनु अन्यायपूर्ण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त 47 शैक्षिक संस्थामा वर्षेनी 1,880 जनाले सामान्य चिकित्सा प्रवीणता प्रमाणपत्र तहको अध्ययन पूरा गर्ने गरेका छन्।
महोत्तरीको गौशालामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र अहेबको भरमा सञ्चालन भइरहेको छ। अस्पतालमा कार्यरत डाक्टर अभिषेक मल्लिक पुसको पहिलो हप्ता सरुवा भएको र अर्का डाक्टर सुदीप यादवको पनि पुसको अन्तिम हप्ता काज फिर्ता भएपछि अस्पताल डाक्टर विहीन भएको हो। अस्पतालमा अहिले 5 अहेब कार्यरत छन्।
ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना भोलि बन्द हुने भएको छ। राष्ट्रिय सभा चुनावका लागि जावलाखेल फुटबल मैदानमा मतदान केन्द्र निर्धारण गरिएकाले सुरक्षा संवेदनशीलताका कारण चिडियाखाना बन्द गर्न लागि सदर चिडियाखानाकी सिनियर क्युरेटर रचना शाहले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ, स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छाना मुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
Machaputra yes, School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machaputra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पाँचथरमा प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावमा उम्मेद्वार बनेका 9 जना उम्मेद्वारले अझै चुनावी खर्च बुझाएका छैनन्। प्रतिनिधि सभातर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङ, नयाँ शक्तिका दिलबहादुर लावती, राष्ट्रिय जनमुक्तिका भगीरथ लिम्बु, रापरपा प्रजातान्त्रिकका शान्तिमाया लिम्बुले चुनावी खर्च अझैसम्म नबुझाए जिल्ला निर्वाचन कार्यालयका अधिकारी दुर्ग कुमार राईले बताउनुभयो। यस्तै प्रदेशसभातर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, रापरपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमुक्ति र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेद्वारले चुनावी खर्च बुझाएका छैनन्।
3 वर्षीय बालिका बलात्कार गर्ने कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले 10 वर्ष कैदको सजाय सुनाएको छ। गौशाला नगरपालिका 2 का 18 वर्षीय कुमारलाई बालिका बलात्कार गरेको अभियोगमा 10 वर्ष कैद र 50,000 रूपियाँ जरिवानाको फैसला सुनाइएको हो। 2073 साल कार्तिक 16 गते 3 वर्षीय बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले यस्तो फैसला सुनाएको हो।
ओखलडुङ्गाको सिद्धिशरण नगरपालिकाले घरको नक्सा बनाएको शुल्क 5,000 भन्दा धेरै लिने कन्सल्टेन्सीलाई कार्यवाही गर्ने भएको छ। मनपरी शुल्क लिएको भूकम्प प्रभावितले गुनासो गरेपछि निजी कन्सल्टेन्सीको शुल्क निर्धारण गरिएको सिद्धिशरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो।
शेयरबजार परिसूचक नेप्से आज 6 अङ्कले घटेको छ। हिजो 10.46 अङ्कले घटेको नेप्से आज 6.02 अङ्कले घटेर 1,394 बिन्दुमा आइपुगेको हो। नेप्से लगातार घट्न थालेपछि कारोबार रकम पनि घट्न थालेको छ। हिजो 30 करोड़ 78 लाख रूपियाँको शेयर किनबेच भएकोमा आज 24 करोड़ 20 लाख रूपियाँको मात्र शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सबै समूहको परिसूचक ओह्रालो लागेको दिन आज सबैभन्दा धेरै बीमा समूह 30.18 अङ्कले घटेको छ।
नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षका शुरूका 6 महिनामा झण्डै 27.76 अर्ब करोड़ रूपियाँको शेयर सार्वजनिक निष्कासनको अनुमति दिएको छ। बोर्डले प्रकाशित गरेको सूचना अनुसार अघिल्लो वर्षको तुलनामा 6.98% तथा रकमको आधारमा 30.45% बढी शेयर निष्कासनको अनुमति दिएको जनाएको हो। यो अवधिमा 46 वटा संस्थाले शेयर निष्कासनको अनुमति लिएका हुन्।
काठमाडौँका इटाभट्टामा काम गर्दै आएका सल्यानका 6 जना बालबालिकाको उद्धार गरिएको छ। बाल विकास समाज काठमाडौँको सहयोगमा उनीहरूलाई आज उद्धार गरी कल्याण फर्काइएको हो।
स्याङ्जाको ज्याग्दी करिडोर निर्माणको कामले तीव्रता पाएको छ। निर्माणाधीन करिडोर प्रादेशिक रणनीतिक सड़कमा सूचीकृत भएपछि करिडोर निर्माणको कामले तीव्रता पाएको हो। आर्थिक वर्ष 2071-72 साबिकको जिल्ला विकास समितिले शुरू गरेको करिडोरमा अहिलेसम्म झण्डै 53,50,000 रूपियाँ खर्च गरेको छ। करिडोरमा सड़क विभाग र करिडोर क्षेत्रका साबिकका गाविसले उत्तिकै रकम खर्च गरेको जिल्ला समन्वय समितिले जनाएको छ।
बैतडीको दशरथचन्द नगरपालिका 6 थालीगढ़ामा रहेको किराना पसल र सँगै रहेको बोर्डिङ स्कूलमा आगलागी भएको छ। आज बिहान विद्युतको तार सर्ट भएर आगलागी हुँदा 27,00,000 रूपियाँको क्षति भएको प्रहरीले जनाएको छ। जयन्ती किराना पसलमा बिजुली सर्ट भएको र पसल रहेको भवनको माथिल्लो तलामा रहेको जगन्नाथ बोर्डिङ स्कूलको कार्यालयमा आगलागी भएको हो।
महोत्तरीको सन्तपुरमा बाढ़ी प्रभावितलाई धुर्मु सुन्तलीले निर्माण गरेका 47 घर हस्तान्तरण गरेको खबरमा किरण राई फेसबुकमा लेख्नुहुन्छ, नेताहरू उद्घाटन गर्न मात्रै जाने होइन, कलाकारले गरेको कामबाट नागरिकलाई घरवास दिने पाठ पनि सिक्नु पर्यो।
चितवनमा फ्याउरीदेखि राजनैतिक गुण्डासम्मलाई प्रहरीले निगरानी बढ़ाएको खबर उज्यालोमा पढेर कृष्ण पराजुली प्रश्न गर्नुहुन्छ, गुण्डा नभएको कुनै शहर बाँकी छ र?
खोटाङको रावा बेंसी गाउँपालिकाका 7 माध्यमिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको खबर पढेपछि दिपेन्द्र नेउपाने भन्नुहुन्छ, राम्रो प्रविधि, अब सबै सरकारी विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरेर शिक्षकमाथि निगरानी बढ़ाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ।
उखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले घरको नक्सा बनाएको पारिश्रमिक 5,000 भन्दा बढ़ी लिने कन्सल्टेन्सीलाई कार्यवाही गर्ने खबरमा नवराज श्रेष्ठको प्रतिक्रिया छ, मनपरी नक्सा बनाउनेलाई अरू जिल्लाका स्थानीय तहले पनि कार्यवाही गर्ने नियम बनाए, नागरिक ठगिन पाउने थिएनन् कि?
अनि समसामयिक विषयमा विजया सुवेदीको प्रतिक्रिया छ, आज भोलि गाड़ीको ठक्करबाट नागरिकको ज्यान जाने क्रम बढ़ेको छ, तर दुर्घटना गराउने चालक र गाड़ी धनीलाई क्षति अनुसारको कार्यवाही भने भएको पाइँदैन। सड़क दुर्घटना घटाउन सरकारले किन प्रभावकारी कदम चाल्दैन?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू लक्ष्मण कार्की र पीटी लोप्सन। अब विदेशका खबर। अमेरिकी शेयर बजारमा एकै दिन 1175 अंकको गिरावट आएको छ। यो सन् 2008 आर्थिक संकटपछि एकै दिन शेयर बजारमा आएको सबैभन्दा ठूलो गिरावट हो। एसएनपी 500 शेयर बजार परिसूचकमा 3.8 तथा नेक्सडेकमा 3.7% गिरावट आएको थियो। अमेरिकी शेयर बजार पछिल्लो केही महिनामा लगातार बढ़दै गएको थियो। राष्ट्रपति कार्यालय व्हाइट हाउसले देशको दीर्घकालीन अर्थतन्त्रको सुधारमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्यान रहेको र त्यसका लागि काम भइरहेको बताएको छ। इन्भेस्टमेन्ट बैंक लिहम्यान ब्रदर्सलाई फेरि उकास्नका लागि कंग्रेसले 700 बिलियन सहयोग गर्ने प्रस्ताव ल्याउने तयारी गरेपछि शेयर बजारमा भारी गिरावट आएको हो।
मालदिवसका पूर्व राष्ट्रपति मोहम्मद नासिदले देशको राजनीतिमा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ। निर्वाचनमा रहेका नासिदले देशमा राजनीतिक संकट गहिनिँदै गएपछि यस्तो आह्वान गर्नुभएको हो। नासिदले राजनीतिक बन्दी रिहाका लागि सहयोग गर्न भारतसँग आग्रह गर्नुभएको छ भने नेताहरूको आर्थिक लेनदेन रोक्न अमेरिकासँग आग्रह गर्नुभएको हो। विज्ञप्ति निकालेर नासिदले हालका राष्ट्रपतिलाई सत्ताबाट हटाउनुपर्नेमा जोड़ दिनुभएको छ। नासिदले हालका राष्ट्रपति अब्दुल्लाह यमिनले गैर न्यायिक रूपमा सैन्य कानून लागू गरेको भन्दै त्यसको विरोध पनि गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। न्यू डायमण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक न्यू डायमण्ड एकाडेमीले जितेको छ। काठमाडौँको नयाँ बसपाकमा भएको प्रतियोगितामा एपीएफलाई 3-1 हराउँदै न्यू डायमण्डले उपाधिसहित 1,51,000 रूपियाँ पुरस्कार पायो।
र थ्रो स्टार क्लब 20 बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज धरान रंगशालामा सुदूरपश्चिम 11 4-0 फराकिलो गोल अन्तरले पराजित गर्दै थ्रो स्टार सेमी फाइनल पुगेको हो। थ्रो स्टारलाई जिताउन निराजन खड्काले ह्याट्रिक गरे भने सुनिल बलले एक गोल गरे। थ्रो स्टारले अब फाइनल प्रवेशका लागि दोस्रो सेमी फाइनलमा भारतको दुर्गापुर स्टील क्लबसँग खेल्नेछ। पहिलो सेमी फाइनलमा भोलि नेपाल पुलिस क्लब र संकटा क्लब खेल्नेछन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भोलि हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा, बिहान 10 बजेदेखि मतदान शुरू हुने, पर्सीसम्ममा परिणाम आइसक्ने।
धुर्मुसुन्तली फाउन्डेशनद्वारा रौतहटको सन्तपुरका बाढ़ी प्रभावितलाई घर हस्तान्तरण, पक्की घर पाएपछि स्थानीयवासी दंग।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डाक्टर गोविन्द केसीको माग, जाँचबुझ आयोगको सिफारिश कार्यान्वयन नगरे आन्दोलन थाल्ने चेतावनी।
अमेरिकी शेयर बजारमा सन् 2008 पछिकै सबैभन्दा ठूलो गिरावट, एकै दिन 1175 अंकले घट्यो।
र थ्री स्टार क्लब बुढासुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथीले साथी सशिन्द्र गौतमसँगै हामी विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।